الحمد لله رب العالمين والعاقبة للمتقين والصلاة والسلام على سيد الأنبياء والمرسلين أما بعد أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم ألف لام ميم ذلك الكتاب لا ريب فيه هدى للمتقين الذين يؤمنون بالغيب ويقيمون الصلاة ومما رزقناهم ينفقون والذين يؤمنون بما أنزل إليك وما أنزل من قبلك وبالآخرة هم يوقنون أولئك على هدى من ربهم وأولئك هم المفلحون صدق الله العظيم. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. آج ڈے سیکنڈ میں ہم سورہ بقرہ سے اپنی ابتدا کرتے ہیں انشاءاللہ. خلاصے کی کوشش کریں گے کہ اس کا تقریباً آدھا حصہ آج کر لیں اور باقی آدھا حصہ انشاءاللہ کل نیکسٹ ترتیب کے اندر ختم کرنے کی کوشش کریں گے. سورہ بقرہ کا جو اکثر زیادہ تر میجورٹی حصہ ہے وہ ہجرت میں مدینہ کے بعد بالکل ابتدائی دور میں نازل ہوا. سورہ بقرہ قرآن کریم کی سب سے طویل سورت ہے. اس میں تقریباً ایگزیکٹلی 286 آیات ہیں ٹوٹل جس پہ یہ سورت مشتمل ہے. اس کا بیک گراؤنڈ سمجھنے کے لیے کچھ تھوڑا سا بیسک اگر ہم دیکھتے ہیں تو عربی زبان میں بکرا گائے کو کہتے ہیں. اس سورت میں کیونکہ بکرا کا لفظ بھی آیا ہے اور دوسری بات یہ ہے کہ اس میں گائے ذبح کرنے کا واقعہ بھی مذکور ہے جو کہ آگے چل کے سورت میں آیت نمبر 67 کے اندر یہ ذکر جہاں پہ شروع ہوتا ہے وَإِذْ قَالَ مُوسَى لِقَوْمِهِ إِنَّ اللَّهَ يَأْمُرُكُمْ سے لے کر آیت نمبر 73 تک جہاں پر اس کا قصہ ختم ہوتا ہے وَاللَّهُ مُخْرِجٌ مَا كُنْتُمْ تَكْتُمُونَ 72 آیت اور فَقُلْ نَضْرِبُوا بِعِبَازِهَا كَذَلِكَ والی جو آخری آیت جو نمبر 73 وَإِنَّ مِنْهَا لَمَا يَهْبِطُ مِنْ خَشْيَةِ اللَّهِ وَمَا اللَّهُ بِغَافِلٍ عَمَّا تَعْمَلُونَ. یہاں تک یہ اس گائے کا ذبح کرنے کا واقعہ ایک مذکور ہے. اس دو وجوہات کی بنا پر اسے سورہ بقرہ کہا جاتا ہے. اس کے گائے ذبح کرنے کا جو واقعہ ہے اس کے بیک گراؤنڈ میں ہوا یہ تھا اصل میں کہ بنی اسرائیل کا ایک بہت ہی ویلدی آدمی تھا, بہت مالدار شخص تھا, اس کو اس کے بھتیجے نے مال اور وراثت ہتھیانے کی غرض سے قتل کر دیا. پھر رات میں ڈارکنیس بالکل جب تھی رات میں ان دا ڈارک اس نے اس کی جو باڈی تھی ڈیڈ باڈی اسے اٹھا کے کسی دوسرے آدمی کے دروازے کے باہر پھینک دیا اور اسی جس کے باہر پھینکا تھا اس سے قتل کا دعویٰ بھی اس پہ دائر کر دیا. اب یہ ظاہر ہے جہالت کا دور تھا اس وقت, ظاہر ہے اتنا کوئی سی سی ٹی وی کیمراز اور لیٹسٹ ٹیکنالوجی تو موجود نہیں تھی جس سے پتہ لگایا جا سکتا کوئی آئی آر ایس جو سکینز ہوتے ہیں یا بائیوپسیز وغیرہ یہ سب کچھ کا تو دور تھا نہیں. تو اس میں ظاہر ہے کوئی پتہ لگانے کا طریقہ تو نہیں تھا کہ کس نے اس نے قتل کیا بھی ہے یا دوسرے نے کیا ہے. تو یہ قریب تھا کہ یہ دونوں جو ان کے قبیلے تھے ان لوگوں کے خاندان وہ آپس میں لڑنے مرنے پہ اتر آتے. اسی دوران کہ اللہ تعالیٰ نے حضرت موسیٰ علیہ السلام کے ذریعے انہیں گائے ذبح کرنے اور اس کے گوشت کا کچھ حصہ اس مقتول کے جسم کے ساتھ لگانے کا حکم دیا. ایسا کرنے سے مقتول زندہ ہو کر اٹھ بیٹھا اور اس نے اپنے قاتل کی نشاندہی کر دی. یعنی وہ موسیٰ علیہ السلام کو خود اللہ پاک نے یہی ارشاد ان آیات میں جن کا ذکر آیا ان میں فرمایا کہ یہ گائے کو ذبح کیا جائے, اس کا گوشت کا ٹکڑا جب اس ڈیڈ باڈی سے لگایا گیا تو وہ خود اٹھا, اس نے ان کو اپنے قاتل کے بارے میں بتایا اور اس سے پتہ چلا کہ قاتل اصل کون تھا, اسی کا بھتیجا. دوسری بات اسی واقعے سے ہمیں جو پتہ لگتی ہے وہ یہ ہے کہ اتفاق سے انہی دنوں بنی اسرائیل کا ایک گروہ مرنے کے بعد کی زندگی کا انکار بھی کر رہا تھا. تو مقتول کے زندہ ہونے سے نہ صرف یہ کہ قاتل کی نشاندہی ہو گئی بلکہ بعض بعد الموت پر ایک حجت بھی کام ہو گئی, یعنی کہ مرنے کے بعد دوبارہ زندہ کیے جانے یا اٹھائے جانے کے اوپر جو لوگ انکار کرتے تھے کہ نہیں جب کوئی مر گیا تو اٹس جسٹ یو نو اٹس ورم فوڈ اٹس ڈیڈ میٹ, लेकिन उसका इनकार करने का भी एक मकसद इससे पता चला कि मरने के बाद भी अल्लाह के लिए किसी को ज़िंदा करना कोई मुश्किल की बड़ी बात नहीं है। और तीसरी चीज़ ये थी कि जो इजिप्शियंस थे उस दौर में, वो गाय वगैरह की पूजा किया करते थे, और बहुत अरसा क्योंकि बनू इसराइल भी इजिप्ट में रहे, तो इस वजह से उनके अंदर भी ये गाय की पूजा वगैरह और इन चीज़ों की उनके यानी उनके कल्चर में, उनके ट्रेडिशन और नॉर्म्स में ये चीज़ें शामिल हो गई थी। तो उसका भी रद्द एक तरह से सॉर्ट ऑफ इसके अंदर हो गया कि जो गाय ज़बह करने का हुक्म दिया अल्लाह ताला ने, तो इसकी तरदीद और तौहीन भी कर दी कि इस ये कोई ऐसी चीज़ नहीं जिसकी पूजा करी जाए, इसे काट के खाया भी जा सकता है या इसे ज़बह करने में भी कोई कबाहत की बात नहीं है। तो अब इससे बेसिकली अगर देखें तो हमें तीन बेसिक अल्लाह पाक ने हिकमतें समझाई। पहली तो ये कि कातिल की निशानदेही हो गई इससे। दूसरा ये कि जो मरने के बाद उठाए जाने बाद अल मौत वाला जो अकीदा था वो पुख्ता हो गया। और दूसरी जो गाय और जो लास्ट थर्ड चीज़ कि गाय की जो मोहब्बत और अकीदत उनके दिलों में थी उसकी तरदीद करना मकसूद था। इस वाक्य के अलावा पहले पारे में जो अहम मजामीन बयान हुए वो उनमें अगर हम बाकी यानी दूसरे कौन सी चीज़ें उन पर गौर करें तो एक चीज़ ये थी कि इस सूरत की इब्तिदा रसूल अल्लाह सल्लम के दायमी मौजज़ा कुरान करीम के ज़िक्र से हुई है। यूं तो आप सल्लल्लाहु अलैहि वसल्लम को मुतअद्दिद हिस्सी और मादी मौजज़ात भी अता किए गए थे, लेकिन कुरान आप सल्लल्लाहु अलैहि वसल्लम का सबसे बड़ा मौजज़ा था, यानी वो इल्मी मौजज़ा जो यानी ये खुद अल्लाह पाक ने कुरान पाक में खुद इरशाद फरमाया कि हमने सबसे बड़ा आपको जो मौजज़ा दिया है वो यही किताब है। तो एक चीज़ जो हमें इससे पता लगती है इसके अलावा वो ये भी है कि ये अल्लाह का एक बड़ा मौजज़ा था, और यही वजह है कि कुरान को में अल्लाह ने खुद फरमाया भी कि फ़ातू बिसूरत मिसली, उन काफिरों को जो दावा किया और उनको चैलेंज किया कि तुम इस जैसी एक सूरत ही ले आओ बेशक। दूसरी चीज़ इसमें हरूफ मुकतआत की अहमियत का पता चला कि इस सूरत की इब्तिदा हरूफ मुकतआत में से अलिफ लाम मीम्स के साथ हुई थी। तो इब्तिदा का ये अंदाज़ अरबों के लिए गैर मानूस था। इस अंदाज़ ने इनकी तवज्जोहात अपनी तरफ मबजूल कर लीं और वो तवज्जो से बात सुनने पर मजबूर हो गए। कुरान करीम की जिन सूरतों का आगाज़ हरूफ मुकतआत से हुआ है वहाँ कुरान करीम की असमत व सदाकत और एजाज़ व हकानियत का तذکرہ भी हुआ है, जिसकी वजह से उलमा की एक बड़ी जमात की राय यह है कि हरूफ लाकर, ये जो हरूफ मुकतआत यानी लाकर हकीकत में कुरान को इंसानी काविश करार देने वालों को चैलेंज किया गया है कि अगर वाकई कुरान मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम का खुद साख्ता कलाम है तो तुम भी इन हरूफ जैसे जिन्हें तुम शब और रोज़ इस्तेमाल करते हो, पढ़ते हो, सुनते हो, तुम्हारी अपनी लैंग्वेज की ये अल्फ़ाबेट्स हैं, हरूफ्स हैं, तो ऐसा ही कलाम बना लो। तुम्हें अपनी फसाहत और बलागत, ज़बानी दानी पर बहुत बड़ा नाज़ है, तो जिसकी वजह से तुम अपने मुकाबले में सारे इंसानों को भी अजम, यानी ये तो अजमी है, हम अरब हैं और तुम अजम हो, दूसरे को हकीर जानते हो, तो ऐसा ऐसा एक कलाम ले आओ। लेकिन तारीख गवाह है कि ना कल के काफिरों में से इसने कोई यानी पास्ट में कोई किसी काफिर ने इस चैलेंज को कबूल किया, ना आजकल के ज़माने में कोई किसी ने किया, और ना ही आइंदा कयामत में आने तक कोई इस चैलेंज को कबूल कर सकेगा, और कबूल अगर कोई गलती से कर भी ले तो कभी पूरा ना कर पाएगा। ये अल्लाह का खुद चैलेंज इस कुरान पाक में मौजूद है जो आज तक 1400 साल से ऊपर हो गए, कभी कोई इसके ऊपर इस चैलेंज को कबूल नहीं कर सका। अच्छा, इसके बाद अगर हम गौर करते हैं तो इस सूरत के अंदर हमें इंसानों की तीन किस्में मिलती हैं, यानी जो अभी तिलावत शुरू की 4-5 आयतों में सबसे पहले मोमिनों का जिक्र था, फिर काफिरों का, और फिर मुनाफिकीन का। तो सबसे पहले अगर हम देखते हैं कि मोमिनों की इसमें 5 सिफात का जिक्र आया है। पहली चीज़ जो मोमिन करता है, मोमिन की सिफत जो होती है वो होती है ईमान बिल गैब, यानी इन हकाइक पर ईमान जिनका हवास से और अदराक से कोई ताल्लुक़ नहीं किया जा सकता, यानी उनका बिलग़ैब ईमान होता है। जन्नत पर, दोज़ख़ पर, हशर नशर, हिसाब जज़ा वग़ैरह पर बिलग़ैब वो ईमान लाते हैं, उनको किसी की इसके लिए ज़रूरत नहीं पड़ती किसी दलील की, किसी अकली दलील के बग़ैर वो ईमान बिलग़ैब होता है उनका। दूसरा काम होता है उनका इकाम सलात, यानी नमाज को शुरू तो आदाब का लिहाज रखते हुए मुस्तकिल अदा करते रहना। और नंबर तीन जो चीज़ मोमिनों में पाई जाती है वो है अदाए ज़कात। कुरान करीम में आम तौर पर नमाज और ज़कात का इकट्ठे ही जिक्र आया है, बहुत सैकड़ों जगहों पर और ज़्यादातर जगहों पर जब भी आता है आतु सलात व आतु ज़कात, अतीउ सलात व अतीउ ज़कात, व ज़कात सलात, सलात ज़कात, ये बहुत बार बार इसका जिक्र इकट्ठे ही आता है। नमाज़ अल्लाह का हक है और ज़कात जो है वो बंदों का हक है। इंसान का ईमान उस वक्त तक कामिल नहीं हो सकता जब तक कि वो इन दोनों किस्म के हुकूक़ को इकट्ठे अदा ना करे, यानी अल्लाह के हुकूक अल्लाह को भी अदा करे और हुकूक़ुल इबाद को भी अदा करे। आसमानी किताबों पर ईमान, ये नंबर चार, यानी इन तमाम आसमानी किताबों पर ईमान जो मुख्तलिफ़ ज़मानों में अम्बिया और रसूल पर नाजिल की गई, ये भी मोमिनों की सिफात में से एक सिफत है कि वो इस पे बिलग़ैब ईमान तो लाते ही हैं और आसमानी किताबों पर भी ईमान लाते हैं, तमाम रसूल पर ईमान लाते हैं, किसी का इनकार नहीं करते। आदम अलैहिस्सलाम से लेकर नबी अलैहिस्सलाम तक जितने भी अम्बिया कराम अलैहिस्सलाम के दरमियान में सबका इकरार करते हैं, उनको मानते हैं, उन पर ईमान लाते हैं, उनके उन पर नाजिल की गई किताबों पर तौरात ज़बूर इंजील कुरान मजीद सब पर ईमान लाते हैं। और पाँचवीं चीज़ जो मोमिनों की सिफत बताई गई वो ये है कि वो आखरत की भी तस्दीक करते हैं, आखरत की ऐसी तस्दीक जिसमें शक की कोई मिलावट ना हो, यानी बग़ैर किसी शक के वो आखरत पर ईमान लाते हैं। इसके बाद अहले, यहाँ काबिले तवज्जो नुक्ता यह है कि अल्लाह ताला ने अहले ईमान का तस्करा चार आयात में फरमाया है और जो कुफार का तस्करा है, यानी ये चार आयात पहले, ये तो अहले ईमान का तस्करा हुआ था, इसके बाद कुफार का दो आयात में और फिर मुनाफिकीत का तकरीबन कोई 13 के करीब आयात में जिक्र फरमाया है। मुनाफिकीन के औसाफ क्या हैं? मुनाफिकीन में इन 13 आयात में जिनमें मुनाफिकीन के औसाफ बयान किए गए हैं, इसमें मुनाफिकों के बारे में यानी मुनाफिकों के 12 बेसिकली औसाफ बयान किए गए हैं। मुसलमानों पर लाजिम है कि वो इन औसाफ बद से अपना दामन बचा कर रखें, ये औसाफ वो और अलामात दर्जेल, यानी कि अगर हम गौर करते हैं कि जो मुनाफिकों की सिफतें बयान की हैं अल्लाह ने, ये तकरीबन जो 12 सिफात, इन सिफात से बचना हर मोमिन और मुसलमान के लिए लाजिम बताया गया, यानी इससे वो बचेगा तो ही पता चलेगा कि मुनाफिकीन में शामिल नहीं है। वो 12 सिफात कौन सी अल्लाह पाक ने बताई? एक ही है कि वो झूठ ना बोले, धोखा ना दे, अदम शऊर, इसके अलावा उसके कल्बी बीमारियां कोई ना हो उसके दिल के अंदर, हसद, तकब्बुर, हिर्स वगैरह, फिर वो मकर व फरेब ना करता हो, सफ़ात, अहकाम इलाही का इस्तेहज़ा, यानी अल्लाह का कोई जो अहकाम हैं उनमें से किसी का कोई मज़ाक ना उड़ाता हो, कि अल्लाह की ज़मीन में फितना फसाद ना फैलाता हो, जहालत ना फैलाता हो, जलालत ना करता हो, तजब्ज़ुब, अहले ईमान का तमस्खर ना करता हो, यानी ये कि अपने साथ साथ दूसरे ईमान वालों की भी जान माल इज़्ज़त आबरू की वो एहतराम करता हो, इज़्ज़त करता हो और उनका भी मजाक ना उड़ाता हो। फिर ईमान वालों के साथ मोमिन, काफिर और मुनाफिकीन के ये अलामात और सिफात बताने के बाद अल्लाह ताला ने आदम और इब्लीस का किस्सा बयान किया। हज़रत आदम अलैहिस्सलाम और हज़रत हवा अलैहिस्सलाम का किस्सा जो इब्लीस लाइन के साथ पेश आया, हकीकत में सारी इंसानियत और इस दुनिया की इब्तिदा से इंतहा तक का किस्सा है। ये किस्सा हक और बातिल, खैर और शर के दरमियान दायमी कशमकश की निशानदेही भी करता है। ये किस्सा हज़रत आदम अलैहिस्सलाम की अज़मत शान बताता है। इन्हें अर्जी खिलाफत अता की गई, ऐसा इल्म से नवाजा जो फ़रिश्तों के पास भी नहीं था। मलाइका को इनके सामने सजदा रेज होने का हुक्म दिया गया। मनसब खिलाफत पर फायज होने की वजह से बनु आदम से अमर के पाबंद हैं कि वो ज़मीन पर अल्लाह के हुक्मों को नाफिस करें और दुनिया का निज़ाम वैसे चलाएं जैसे अल्लाह चाहता है। ये आदम अलैहिस्सलाम की इकराम और इज़्ज़त की बात है, सारी जाहिर है। यूं तो कुरान करीम में मुतअद्दिद मकामात पर बनी इसराइल का तस्करा है वैसे, लेकिन इनके बारे में सबसे ज़्यादा तफसीली बहस सूरह बकरा ही में आती है और ख़ास तौर से जो पहला पारा है इसमें तकरीबन पूरा ही इनके तस्करे पर मुश्तमिल है। इसमें ज़्यादा जो एम्फसिस है जो कुरान का इस फर्स्ट पारे के अंदर वो ज़्यादा बनू इसराइल के ऊपर है। इन पर अल्लाह ने बेतहाशा इनामात नवाजे और इस पारे के अंदर जो बनू इसराइल का अल्लाह ने तस्करा किया है उसमें अल्लाह ने ये बताया गया है कि अल्लाह ताला ने बनू इसराइल को बेशुमार जाहिरी, बातनी, दीनी, दुनियावी नेमतें अता फरमाईं। मसलन अगर इन नेमतों को हम काउंट करने जाएं, ये वैसे तो सैकड़ों बनती हैं लेकिन انہی بنو اسرائیل میں اللہ نے کثرت سے انبیاء علیہ السلام پیدا فرمائے، انہیں دنیاوی خوشحالی عطا کی، عقیدہ توحید اور ایمان کی نعمت سے سرفراز فرمایا، فرعون کے مظالم سے ان کو نجات دی، انہوں نے حضرت موسیٰ علیہ السلام کی قیادت میں مصر سے ہجرت کی اور فرعون نے ان کا تعاقب کیا تو سمندر میں ان کے لیے راستہ بنا دیا، یعنی سمندر جو سائنائے جو پانی کیا جو مشہور واقعہ ہے جہاں سے گزر گئے، وہ آگے انشاءاللہ اپنے مقام پر آئے گا۔ پھر ان پر ظلم و ستم ڈھانے والے کو ان کے نظروں کے سامنے بما لاؤ لشکر غرق کر دیا۔ صحرائے سینا میں وہ بے سر و سامانی کے عالم میں تھے کہ ان کے کھانے کے لیے من و سلوا اس آسمان سے اتارا اللہ نے سائنائے، ماؤنٹ سائنائے جو فیمس ان کا واقعہ آئے گا آگے انشاءاللہ۔ سائے کے لیے ٹھنڈے بادلوں کا انتظام فرمایا، دھوپ تھی تو ان کے اوپر بادل آ جاتے تھے، اور پینے کے لیے پانی کی تلاش ہوئی تو پتھر سے جی 12 چشمے اللہ نے جاری فرما دیے، کفران نعمت۔ لیکن انہوں نے کفران نعمت چھوڑا نہیں، اللہ کی ناشکری چھوڑی نہیں۔ اس کے بعد بتایا گیا ہے کہ انہوں نے ان نعمتوں کا شکر ادا نہ کیا اور بتدریج کفران نعمت کی بیماری میں مبتلا ہو گئے، تو اللہ نے ان کے ساتھ کیا کیا؟ چنانچہ انہوں نے بیسیکلی ان کا قصور یہ تھا کہ انہوں نے حق کو چھپایا تھا۔ جو خاتم جو مدینہ کی، یعنی اس میں غور کی بات یہ کہ سب کچھ ہونے کے بعد بھی اللہ نے انہیں موقع دیا، اب تمہارے پاس ایک موقع اور ہے، تم وہ آخری خاتم النبی جو آئیں گے محمد صلی اللہ علیہ وآلہ وسلم، ان پر ایمان لانا اب تمہارے لیے لازم ہوگا، تم ان پر ایمان لے آؤ تو اب بھی اس میں تمہاری نجات ہے، تمہاری بچت ہو سکتی ہے۔ لیکن انہوں نے اپنے اس حق کو چھپایا، ان کے جو ریبائز تھے وہ اپنی عوام سے ان باتوں کو چھپاتے تھے اور اس بات کو ظاہر نہیں ہونے دیتے تھے کہ یہی ہماری نجات کا ذریعہ ہے، اور اس حق کو چھپاتے تھے، ان کی نبوت کا، نبی علیہ الصلوۃ والسلام کی نبوت کا انکار کرتے تھے۔ اب اگر یہ دیکھیں، اس سے پہلے بھی انہوں نے یہی کام کیا، جب اللہ نے موسیٰ علیہ السلام کوئی طور پہ گئے تو انہوں نے بچھڑے کو، ایک گائے کے بچھڑے کو معبود بنا لیا، وہیں سائنائے میں بے صبری اور حرص و طمع کا مظاہرہ کیا بہت زیادہ۔ وہاں جب ان کو اللہ نے فائنلی اتنے 40 سال کے قریب بھٹکتے ہوئے اور ریگستانوں میں فائنلی جو عریش مین جو سٹی تھا وہاں کا، اس میں انٹر ہونے کی اجازت دی، تو انہوں بہت ہی متکبرانہ انداز میں داخل ہوئے، جبکہ انہیں عاجزی کے ساتھ داخل ہونے کا حکم دیا گیا تھا باقاعدہ۔ انبیاء علیہ السلام کو انہوں نے ناحق قتل کیا، بار بار بدعہدی کے مرتکب ہوئے، ان کے دل سخت ہو گئے تھے۔ اصل میں انہوں نے کلام اللہ میں لفظی اور معنوی تحریف کی، شریعت کے بعض احکام پر وہ ایمان لائے اور بعض کا انہوں نے انکار کیا، اپنی مرضی سے اس میں امینڈمنٹس کرتے تھے، اپنی مرضی سے اپنی ہی بائبل کے اندر امینڈ کر کے رولز اینڈ ریگولیشنز کو چینج کرتے تھے اپنے فائدے کے لیے۔ وہ بغض اور حسد کی بیماری میں مبتلا ہو گئے، انہیں مادی زندگی سے ممالگے کی حد تک محبت تھی، مقرب فرشتوں سے بیزاری کا اظہار کرتے تھے، اللہ کے جو نیک جو قریبی فرشتے ہوتے تھے ان سے بیزاری کرتے تھے، دوسرے جادو ٹونا میجک وغیرہ اس میں بہت زیادہ، جو آگے انشاءاللہ وہ ہاروت اور ماروت کا بھی فیمس قصہ آ رہا ہے، اور سلیمان علیہ السلام کے بارے میں جو انہوں نے غلط باتیں کی اور نعوذ باللہ من ذالک، اور ان چیزوں میں بہت زیادہ دلچسپی رکھتے تھے اور پڑھتے تھے۔ ان کے ہاں ایسے عملیات کو قبول عام حاصل تھا جن کے ذریعے میاں بیوی کے درمیان جدائی پیدا کر کے عشق پر افسوس دائیں ہموار کی جاتی تھیں، جو یعنی جس کو کہیں گے ہم ایکسٹرا میرٹل افیئرز، میاں بیوی جو اللہ کا ایک حلال راستہ اللہ نے بنایا تھا، اس کو چھوڑ کے دوسرے غلط کاموں میں، بدکاریوں میں پڑھنے کا ان کا رواج بن چکا تھا۔ ان بدعملیوں کے باوجود جنت کے واحد ٹھیکیدار ہونے کا دعویٰ کرتے تھے، پھر وہ بڑے وسوخ سے کہتے تھے کہ جنت میں صرف وہی جا سکتے ہیں جو یہودی ہوں، اور اسی طرح پھر نصارہ نے بھی یہی کلیم کیا، وی آر دا چوزن ون، اس سے پہلے انہوں نے کہا کہ وی آر دا چوزن پیپل آف دا لارڈ، اور پھر اس کے بعد کرسچنز نے بھی یہی کہا کہ نہیں، وی آر دا چوزن پیپل آف دا لارڈ۔ اس کے ساتھ دونوں یہ دعویٰ بھی کرتے تھے کہ صرف ہم ہی حق پر ہیں اور باقی سب جو جتنے دوسرے فریقین ہیں وہ سب کے سب باطل پر ہیں، صرف ہم لوگ جنت میں جانے والے ہیں، باقی سب دوزخی ہیں۔ ان تمام واقعات میں عبرت کی بات سوچنے اور یعنی عبرت و نصیحت کی بات یہ ہے کہ کہیں ان خرابیوں میں سے کوئی خرابی ہم مسلمانوں میں تو نہیں پائی جاتی۔ اصل میں اگر غور کیا جائے تو بظاہر تو ایسے ہی لگتا ہے یہ سب وہ خرابیاں ہیں جنہیں آج در حقیقت ویسٹرن ورلڈ نے اس کرسچنز اور جیوڈز सिविलाइजेशन ने शायद छोड़ भी दिया हो, लेकिन हम मुसलमानों में ये एम्पल पाई जाती है और हम लोगों में बल्कि उनसे ज़्यादा ही ये बीमारियाँ पाई जाती हैं। यहूद और यहूद पर इन जो इनामात हैं और इनके कुफरान नेमत और जरायम की तफसील के बाद तस्करा करने के बाद हज़रत इब्राहीम अलैहिस्सलाम का, जिनकी अजमत और शान को यहूद और नसारा दोनों तस्लीम करते हैं, यहूदी भी कहते हैं कि हम इब्राहीम अलैहिस्सलाम को मानते हैं, ईसाई भी कहते हैं उनकी इज़्ज़त एहतराम, और यही कहते हैं कि हम दरअसल, बल्कि यहूद और ईसाई की क्या, या इब्राहीम अलैहिस्सलाम को तो ये कुफारे मक्का भी यही कहते थे कि असल में हम दीन इब्राहीम ही पर हैं, उसी दीन को ये सब तस्लीम करते थे और इब्राहीम अलैहिस्सलाम को भी ये सब तस्लीम करते थे, बल्कि फ़खरिया तौर पर इनकी तरफ अपनी नस्बत भी करते थे। अगर वो अपने दावे में सच्चे होते तो हमारे आका सल्लल्लाहु अलैहि वसल्लम की इत्तबा ज़रूर करते, क्योंकि आप सल्लल्लाहु अलैहि वसल्लम हज़रत इब्राहीम अलैहिस्सलाम की दुआओं ही का सबर थे, उनकी दुआ का ही नतीजा थे कि इब्राहीम अलैहिस्सलाम उन्हीं की प्रोजनी में से, यानी हज़रत इस्माईल अलैहिस्सलाम की औलादों में से पैदा हुए। यहाँ ये भी बताया गया कि अल्लाह ने हज़रत इब्राहीम अलैहिस्सलाम को मुख्तलिफ तलाओं और आजमाइशों में डाला, लेकिन वह हर आजमाइश से सुरखरू होकर निकले। मतलब इतनी सारी आजमाइशें, जैसे कि उनकी वालिद की बुत परस्ती, जो बेजारी का मामला उनके साथ उनको हुआ, जितना वालिद उनके मानते नहीं थे, कौम से उनको टकराव हुआ, लड़ाई हुई, नमरूद से बहस मुबाइसा का मरहला हुआ, आग में डाले गए, अपनी वतन से उन्हें हिजरत यानी एग्ज़ाइल किया गया बाकायदा इन अ वे वेल हाँ, और उनको अपने बीवी बच्चों को दूर एक मक्का जैसी वादी में, बिल्कुल आबो गया वादी में छोड़ के जाने का हुक्म हुआ, अपने औलाद को, अपनी बीवी को उन्होंने, या वो जो अपना उनका लगते जिगर था, जो उनकी पहली औलाद था, जो कि इतनी मुश्किलें मिन्नतों मुरादों के बाद पैदा हुआ था, उसे अपने हाथों से जब ज़िबा करने का वाक़ आया तो भी उन्होंने ज़रा नहीं झिझके और अल्लाह का के साथ अपनी बिल्कुल जो सिंसियरिटी थी और लॉयल्टी थी उसको प्रूफ किया, हर कदम पर साबित कदम रहे और इनके कदमों में ज़रा बराबर भी लग्जिश नहीं आई। इसी साबित कदमी की बरकत थी कि उनकी दुआएं कबूल हुई, उन्हें मक्का को पुरअमन शहर, जो उनकी दुआ में मशहूर आया, वो बनाया गया, वहाँ के रहने वालों को बिल्कुल जो एम्पल फ्रूट्स वेजिटेबल्स जो रिस्क वगैरह की फरवानी है वो मैसर हुई, और सबसे बड़ी बात ये दुआ जो उनकी कबूल हुई वो ये थी कि अल्लाह ने कुरैश की नस्ल से खातमुन नबीयीन सल्लल्लाहु अलैहि वसल्लम को पैदा किया, यानी इब्राहीम अलैहिस्सलाम की औलाद हज़रत इस्माईल अलैहिस्सलाम, और फिर उनकी फर्दर औलादों में से जाके फाइनली नबी अलैहिस्सलाम पैदा हुआ। इसके बाद इन तमाम वाक़ियात को बयान करने के बाद भी इनसे सिर्फ वही कौन इनसे हरास कर सकता है, यानी इतना कुछ सब पढ़ने के बाद सिर्फ वही इन बातों से हरास कर सकता है जो असल में शकी हो, अहमक हो, ख्वाहिशात का ग़ुलाम हो, अपनी नफ्स की पूजा करता हो, यानी जिसको हम कहते हैं नार्सिसिस्ट कोई बंदा हो, या कोई सिर्फ किसी को ईगो या सेल्फ सेंट्रिक हो, कोई सेल्फ सेंटर्ड बंदा हो, वरना अदर देन दैट इन सब को पढ़ने के बाद यकीनन कोई भी नॉर्मल जो इमोशनल आदमी हो सकता है वो इन बातों को यकीन समझेगा, इनसे इबरत भी हासिल करेगा और कोई ना कोई सबक हासिल करने की भी कोशिश करेगा। जिस तरह यहूद और नसारा जो हैं ये अपनी नस्बत तो इब्राहीम अलैहिस्सलाम की तरफ करते थे, मगर इनका जो ये नस्बत करना था ये असल में बातिल था, क्योंकि वो नबी जो इब्राहीम अलैहिस्सलाम का दीन था, जो उन्होंने कहा कि इन्नी वज्जहतु वज्हिया लिल्लज़ी फ़तरस समावाती वल अर्ज़ हनीफ़ा, यानी मैं बिल्कुल यकसोई के साथ, हनीफ़ा, हनीफ़न का क्या मतलब, यकसोई बिल्कुल बग़ैर कुछ कहे आपके सामने आपकी खड़ा होता हूँ इबादत के लिए, इस पर ईमान लाने को तैयार नहीं थे। अल्लाह ने अपने नबी सल्लल्लाहु अलैहि वसल्लम को हुक्म दिया कि आप इन्हें इसी जो हनीफ़ा यानी कि जो यकसोई वाला दीन है, यानी कि दीन इस्लाम की तरफ दावत दें, जो कि तमाम अंबिया अलैहिस्सलाम का दीन था, सिर्फ नबी अलैहिस्सलाम का नहीं, आदम अलैहिस्सलाम से लेकर जितने भी अंबिया आए सब ने उसी तौहीद की दावत दी। अगर वो आप सल्लल्लाहु अलैहि वसल्लम की दावत को कबूल कर लें और हिदायत तो हिदायत पा जाएंगे, और अगर कबूल ना करें तो उनके इनकार और गुमराही किसी दलील की बिना पर नहीं होगी, बल्कि ज़िद और एनात की बुनियाद पर होगी। तो आप सल्लल्लाहु अलैहि वसल्लम इन्हें इनात की गंदगी में पड़ा रहने दें, अल्लाह इनसे निमट लेंगे, इरशाद होता है। इसीलिए अल्लाह ने ख़ुद कुरान में फरमाया कि अगर ये यहूद और नसारा इसी तरह ईमान ले आए जैसे तुम ईमान लाए हो तो ये हिदायत पा जाएंगे, और अगर वो मुंह मोड़े रहें तो इस पर ताज्जुब ना करो, क्योंकि کیونکہ ضد اور مخالفت ان کی عادت ہے، اگر انہوں نے شرارت کرنے کی کوشش کی تو اللہ تعالیٰ ان سے عنقریب نمٹ لے گا، وہ بڑا سننے والا اور بڑا مہربان ہے۔ یہ موضوع آیت نمبر 137 میں اللہ نے بیان فرمایا کہ اللہ ان سے خود نمٹ لے گا۔ اس کے بعد یہ تقریباً یہاں پہ اگر دیکھا جائے یہ پہلا پارا تو ختم ہوتا ہے خلاصہ، کچھ کوشش کرتے ہیں دوسرے پارے کو تھوڑا سا ٹچ چارج کر رہے ہیں اور باقی انشاءاللہ کمپلیٹ پھر صورت کو کل کرنے کی کوشش کریں گے۔ دوسرے پارے کی ابتدا ہوتی ہے تحویل قبلہ کے ذکر سے، یعنی جو قبلہ جو چینج ہوا نا، اللہ نے کہا للہ المشرق والمغرب اینما تولوا فثم وجه اللہ، کہ مشرق بھی اللہ کا ہے مغرب بھی اللہ کا ہے، جس طرف بھی منہ کرو گے صرف اللہ کو ہی پاؤ گے۔ اصل میں مدینہ منورہ تشریف لانے کے بعد نبی علیہ الصلاۃ والسلام تقریباً 16 ماہ یعنی 16 منتھس تک بیت المقدس یعنی جروسلم کی طرف ہی منہ کر کے نماز پڑھتے تھے، لیکن آپ صلی اللہ علیہ وسلم کی اصل میں دلی عرض ہوئی تھی کہ کعبے کو مسلمانوں کا قبلہ بنا دیا جائے، کیونکہ اس سے انہیں ایک خاص محبت تھی، ظاہر ان کا اپنا شہر تھا، اور پھر کعبے کی ساری زندگی انہوں نے اپنی پوری لائف میں تقریباً 53 ایئرز، دا 40 ایئرز بفور نبوت دین 13 ایئرز ان مکی لائف، تو تقریباً 53 ایئرز تک کعبے کی ہی عبادت کی تھی، تو ان کی دلی آرزو یہی تھی کہ اسی کو اللہ کا گھر ہونا چاہیے، جو کہ در حقیقت دیکھا جائے تو ملت ابراہیمی کا ایک حصہ اور ظاہری شعار بھی تھا، کیونکہ حضرت ابراہیم علیہ السلام اور اسماعیل علیہ السلام نے خود اپنے ہاتھوں سے اس کی بنیاد رکھی تھی۔ آپ صلی اللہ علیہ وسلم کی قدیمی آرزو کی تکمیل یوں ہوئی کہ اللہ تعالیٰ نے تحویل قبلہ کا حکم نازل فرما دیا، ان آیات میں جو ابھی تلاوت فرمائی کہ للہ المشرق والمغرب اینما تولوا فثم وجه اللہ۔ تحویل قبلہ کا حکم نازل ہونے کے بعد یوں تو مشرکوں اور منافقوں نے بھی بے بنیاد اعتراضات اٹھائے، لیکن اس معاملے میں یہود پیش پیش تھے، وہ بظاہر بڑے تعجب سے لیکن حقیقت میں انات کی بنا پر دیکھتے تھے، انہیں کس چیز نے اس قبلے سے پھیر دیا جس کی طرف رک کر کے یہ پہلا عبادت کیا کرتے تھے، یہ کہا انہوں نے، یعنی یہود نے ایک طرح سے اشکال اٹھایا کہ بھائی پہلے تو تم بیت المقدس کی طرف رک کر کے عبادت کرتے تھے، اب خانہ کعبہ کی طرف کرتے، یہ کون سا ویک اور کون سا یعنی یہ کیا کہا جا سکتا ہے انکمپلیٹ دین ہے، جس کو اپنی قبلے کی ڈائریکشن کا ہی نہیں معلوم، جو چینج کرتے ہیں۔ اس پر اللہ نے نبی علیہ الصلوۃ والسلام کو حکم دیا، آپ صلی اللہ علیہ وسلم کو یہ فرمایا کہ آپ ان سے بولیے کہ جتنے بھی ڈائریکشنز ہیں، جیسے میں نے کہا نا للہ المشرق والمغرب اینما تولوا فثم وجه اللہ، یہ سب مشرق ہو یا مغرب ہو یہ اللہ کا ہی ہے، جس طرف بھی منہ کریں گے اللہ کو ہی پائیں گے، بس اسے اختیار ہے جس سمت کو چاہے قبلہ مقرر فرما دے۔ گویا یوں کہا کہ ساری ڈائریکشنز اللہ تعالیٰ کی ہی ملکیت ہیں، کسی بھی جہت کو دوسری جہت پر اپنی ذات کے اعتبار سے کوئی فضیلت حاصل نہیں ہے، اور نہ ہی کوئی جہت یعنی کوئی بھی ڈائریکشن خود قبلہ بننے کی صلاحیت رکھتی ہے، بلکہ وہ اللہ کے حکم سے قبلہ بنتی ہے، خود کوئی ان اٹ سیلف کچھ نہیں ہوتی چیز، جس کو اللہ حکم دے گا کہ یہ قبلہ ہے، یہ عبادت کی جگہ ہے، یہ کرنا ہے، یہ ڈوز ہیں اور یہ ڈونٹس ہیں، تو ہمیں اس کی پیروی کرنا مقصود ہوگا اصل میں، اور دراصل اس میں یعنی کسی پرٹیکولر عمارت یا کسی بلڈنگ سے کچھ نہیں ہوتا۔ لہٰذا اس تحویل قبلہ، یہ جو قبلے کا چینج ہونا تھا، اس کے بارے میں ان کے اعتراض کی دیکھا جائے تو بیسکلی اٹ ڈنٹ ہیو اینی ریالٹی، کوئی اس کی اصل تھی ہی نہیں۔ یوں بھی اصل اہمیت کسی جہد کی طرف تو ہوتی نہیں ہے، بلکہ اصل اہمیت اللہ کی طرف توجہ حاصل کرنے کی ہوتی ہے۔ ان آیات کے کو اگر ہم سٹڈی کیا ہے ہم نے تھوڑا بہت، اور اس کے بعد دیکھتے ہیں اللہ تعالیٰ کے ساتھ حضور اکرم صلی اللہ علیہ وسلم کا حسن ادب بھی ظاہر ہو رہا ہے کہ آپ صلی اللہ علیہ وسلم شدت اشتیاق اور انتظار وحی میں بار بار آسمان کی طرف اپنی مبارک نگاہیں اٹھاتے تو مگر تحویل قبلہ کا سوال نہیں کرتے تھے، شاید اللہ جل شانہ کو فیصلہ اور اس کی رضا عدم تحویل ہی میں ہو، شاید اس لیے وہ خاموش ہو جاتے کہ بھائی اگر اللہ کی مرضی یہ نہیں تو میں کون ہوتا ہوں اللہ کو بولنے والا، خود بھی اللہ سے مانگنے سے یعنی گویا کہ خاموشی اختیار فرماتے۔ شاید اسی مناسبت سے اللہ تعالیٰ نے تحویل قبلہ کا حکم دینے کے فوراً بعد اہل ایمان پر اس نعمت عظمیٰ کا ذکر فرمایا جو انہیں سراج منیر اور بشیر و نذیر محمد صلی اللہ علیہ وسلم کی صورت میں عطا ہوئی۔ مستقبل قبلہ کا تعین بھی اللہ تعالیٰ کا بہت بڑا احسان ہی ہے اگر ہم دیکھیں تو، اور ہدایت کے لیے عظیم و شان رسول کی بعثت بھی اس بے مثال احسان ہے، دونوں ہمارے پر اللہ کے بہت بڑے احسانات ہیں، اور یہی اس کی آگے چل کے آیت نمبر 151 میں ذکر ہوا۔ تحویل قبلہ کی بحث کو اگر ہم کمپلیٹ کرتے ہیں اور دیکھیں کہ آخری اور فیصلہ کن بات جو ارشاد فرمائی گئی ہے وہ یہ ہے کہ اس کا حاصل یہ ہے کہ حقیقی نیکی کا معیار مشرق یا مغرب کی طرف رخ کرنا نہیں ہے، بلکہ حقیقی جو نیکی کا معیار ہے وہ دو ہیں، ایک یہ کہ عقائد، اعمال، معاملات اور اخلاق سب کا رخ صحیح ہو، جو انسان کا عقیدہ ہے، سوچنے جس چیز کو مانتا ہے، جو وہ عمل کرتا ہے، نماز کر پڑھتا ہے، یا جو ان کے معاملات لوگوں سے لین دین کرتا ہے، یا اخلاق اس کا رویہ ہے لوگوں کے ساتھ، یہ سب کے سب ٹھیک ہونے چاہیے۔ اور اسی طرح اللہ کو پھر دوسری نمبر دوسری چیز جو ہے وہ ہے اللہ کو راضی کرنے کے لیے صرف چہرے کا رخ ہی نہیں بلکہ دل اور پوری زندگی کا رخ بھی بدلنا ہوگا۔ اصل نیکی وہ ہوگی جو اللہ پر، آخرت کے دن پر، فرشتوں پر، آسمانی کتابوں پر اور انبیاء علیہ السلام پر ایمان رکھتے ہیں، اور یہ اصل نیکی ہوگی۔ قرابت داروں سے، یتیموں، مسکینوں اور سوال کرنے والوں کی مدد کرتے ہیں، قیدیوں کو آزاد کرتے ہیں، غلاموں کو آزاد کرتے ہیں، نماز قائم کرتے ہیں، زکوٰۃ ادا کرتے ہیں، جب وعدہ کرتے ہیں تو اسے پورا کرتے ہیں، تنگی اور تکلیف میں صبر کرتے ہیں، پوری زندگی کا رخ صحیح کرتے ہیں، صرف ایک کسی ڈائریکشن سے کہ جی میں نے رائٹ منہ کر کے نماز پڑھ لی یا میں نے لیفٹ منہ کر کے پڑھ لی، اس سے کچھ نہیں ہوتا۔ دراصل جو مقصود ہوتا ہے وہ اللہ کی رضا اور ان چیزوں کی اہمیت ہے جو اوپر بیان ابھی میں نے کی۔ اس آیت کو علماء کرام نے بڑی اہمیت دی ہے، اس سے کم و بیش 16 قواعد اخذ کیے ہیں۔ اس آیت میں کریمہ سے یہ بھی ثابت ہوتا ہے کہ دین اسلام محض چند ایسی مذہبی رسوم کا نام نہیں ہے جنہیں عبادت خانے اور خانقاہوں وغیرہ میں ادا کیا جاتا ہے، بلکہ اس دین کا تعلق زندگی کے ہر شعبے سے ہے، ہر جگہ انسان کا ساتھ رہتا ہے، ہر جگہ، یعنی کہ گھر میں، بازاروں میں، مسجدوں میں، مدرسوں میں، پولیٹکس اگر کوئی کر رہا ہے تو حکومتی ایوانوں میں، تجارت اور معاشرت میں، مسلمان کی ہر جگہ نگرانی کرتا ہے۔ مسلمان پر لازم ہے کہ وہ ہر قدم اسے دیکھے اور ہر قدم دیکھ دیکھ کر اٹھائے اور سوچ سمجھ کر اٹھائے۔ چونکہ زمانہ جاہلیت میں صفا مروہ پر دو بت رکھے ہوئے تھے جن کی مشرکین عبادت کرتے تھے، اس لیے قبول اسلام کے بعد صحابہ کرام رضی اللہ تعالیٰ عنہم اجمعین صفا مروہ کا طواف کرنے سے بچتے تھے، اس لیے فرمایا گیا کہ ان کا طواف کرنے میں کوئی حرج نہیں ہے۔ پھر آگے چل کے حرام اشیاء کا بیان ہے کہ مشرکین از خود بعض چیزوں کو حلال اور بعض کو حرام ٹھہرا لیتے تھے۔ ان کی تردید کرتے ہوئے فرمایا کہ حرام وہ چیزیں نہیں ہیں جنہیں تم حرام کہتے ہو، بلکہ اللہ تعالیٰ نے تو صرف ان چیزوں کو حرام کیا ہے۔ یعنی وہ چیزیں کون سی ہیں؟ مردار، بہتا ہوا خون، خنزیر کا گوشت اور ہر ایسا جانور جس پر اللہ تعالیٰ کے سوا کسی اور کا نام پکارا گیا ہو۔ ان کے علاوہ جو لوگ خود سے اپنی طرف سے چیزوں کو حلال یا حرام قرار دے دیتے ہیں تو وہ ان کی اپنی رائے ہو سکتی ہے، اللہ کا حکم نہیں۔ البتہ جو شخص بھوک سے اگر کوئی مجبور ہو کر ان میں سے کوئی چیز کھا لے، حلال حرام چیزوں میں سے بھی جو اوپر بیان کی، مردار ہے یا خون ہے، بجے جیسے خنزیر ہے یا کوئی ایسا جانور جس پر اللہ کا نام نہیں لیا گیا، اگر کوئی بھوک کی شدت سے اسے کھا لے تو اس سے کوئی گناہ نہیں ہوگا، لیکن شرط اس میں بھی یہی ہوگی کھانے سے مقصد جو حصول لذت نہ ہو اور نہ ہی قدرت جو اس کی اپنی یعنی کہ کیپیسٹی اس کی زندہ رہنے کی ہے اس سے زیادہ تجاوز نہ کرتا ہو، بس صرف اتنا اس مقدار میں ہو کہ جس سے وہ زندہ رہ سکے۔ اب یہاں پہ تقریباً آیت نمبر 173 تک تو ہم نے کچھ نہ کچھ خلاصہ کر لیا ہے، اور انشاءاللہ آگے سے قصاص وغیرہ کے جو معاملات ہیں ان کو ہم انشاءاللہ پھر کل کی نیکسٹ نشست میں ٹچ کریں گے، اینڈ ویل ٹرائی ٹو ریپ سورہ بقرہ بائی ٹمورو انشاءاللہ، اور ہوپ فلی ویل کنٹینیو ود دس ان دا کمنگ ڈیز۔ سبحانک اللہم استغفرک اشہد ان لا الہ الا اللہ استغفرک واتوب الیک۔ سبحان ربک رب العزت عما یصفون وسلام علی المرسلین والحمد للہ رب العالمین۔ السلام علیکم ورحمۃ اللہ۔